अब आज हामीले अध्ययन सुरु गर्न लागिरहेका छौँ। यो चाहिँ मुक्तिको अध्ययनको पाँचौ खण्डमा पुगेका छौँ हामी। अनि आज अध्ययन सुरु गर्न लागेको विषय चाहिँ के छ भने, मुक्ति पाएकै क्षणमा विश्वासी जनहरूले के पाउँछन्। मुक्ति जब एउटा व्यक्तिले पाउँदछ उसले के पाउँदछ, अनि यस अन्तर्गत चाहिँ हामीले केही बुझाएर हेर्न लागेका छौँ। अनि सबभन्दा पहिला चाहिँ हामी हेर्नेछौँ, मुक्ति पाएकै क्षणमा विश्वासी जनले परमेश्वरको सन्तान हुने अधिकार पाउँदछ, ऊ परमेश्वरको सन्तान भन्दछ। अनि त्यसपछि नम्बर दुईमा हामीले अध्ययन गर्नेछौँ, मुक्ति पाएकै क्षणमा विश्वासी जन धर्मी ठहरिनेछ। अनि त्यसपछि हामीले अध्ययन गर्नेछौँ कि एउटा विश्वासीले मुक्ति पाएकै क्षणमा छुटकारा पनि पाउँदछ। अनि त्यसपछि हामीले अध्ययन गर्नेछौँ, मुक्ति पाएकै क्षणमा विश्वासी जन पवित्र पारिन्छ अथवा अलग गरिन्छ भन्ने विषय पनि। अनि यी विषयहरू बुधाहरू ज्यादै महत्वपूर्ण छन्, अनि हामी एक एक गरी तिनीहरूलाई हेर्नलाई हामी अगाडि बढ्नेछौँ। त्यसैले हामीले हेर्न लागेछौँ, मुक्ति पाएकै क्षणमा विश्वासी जनले के पाउँदछ। अब हामी सबभन्दा पहिला हामी कहाँ पल्टौँ भने, पहिलो योहन्ना 3 अध्यायमा पल्टौँ। पहिलो योहन्नाको पत्र अध्याय 3 पहिलो गुना हेर्न लागेछौँ, जस अन्तर्गत चाहिँ मुक्ति पाएकै क्षणमा विश्वासी जनले परमेश्वरको सन्तान हुने अधिकार पाउँदछ हेर्न लागिरहेको छ। तर पहिला हामीले के बुझ्न आवश्यक छ भने, संसारमा मानिसहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ। अनि यो पहिलो योहन्ना 3 अध्यायको 10 पदमा यी दुई समूह को हुन् भनेर हामीले यहाँ पढ्दछौँ। पहिलो योहन्ना 3 10 म पढ्नेछु, परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छ। हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन, र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन। यस पदमा हामी सिक्छौ कि मानिसहरू दुई समूहमा विभाजन गर्न सकिन्छ। एउटा समूह हो परमेश्वरको सन्तान, अर्को समूह हो शैतानको सन्तान। अब पहिले योहन्ना 3:12 पदमा पनि आँखा लगाउनुहोस् त, यहाँ लेखेको छ, कैन जस्तो होइन जो चाहिँ त्यस दुष्ट बाटोको थियो र आफ्नो भाइलाई मार्यो। अनि त्यसले उसलाई किन मार्यो, किनभने त्यसका आफ्ना कामहरू दुष्ट थिए तर त्यसका भाइका चाहिँ धर्ममय थिए। यहाँ एकजनाले आफ्नो भाइलाई मारेको कुरा बताएको छ। यो दाजुभाइको नाम के थिए, दाईको नाम चाहिँ कैन भनेको छ यहाँ, र उसको भाइको नाम चाहिँ हाबिल थियो। अनि आफ्नो भाइलाई उसले प्रेम गरेन बरु मार्यो भन्ने घटना चाहिँ हामीले कहाँ पढ्छौँ भने उत्पत्तिको 4 अध्यायमा। त्यसैले एकचोटि त्यो घटनालाई हामी सरस्वती पढौँ। यी दुई दाजुभाइ वास्तवमा आदम र हवाबाट जन्मेका सबभन्दा पहिलो छोराहरू थिए। कैन चाहिँ पहिलो छोरा हो, हाबिल चाहिँ दोस्रो छोरा हो। आदम र हवाले पाप गरिसके अनि उनीहरूबाट यी छोराहरू जन्मे, पापी भएर जन्मे। अब उत्पत्ति 4 अध्यायको 1-8 पदमा म सरस्वती पढिदिनेछु। आफ्नी स्वास्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन्, परम प्रभुको सहायताले एउटा पुरुष जन्माए। फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेडा गोठालो भए र कैन चाहिँ भूमिको खेतीसानी गर्ने भए। केही समय बितेपछि कैनले परमप्रभुका भूमिको उब्जनीबाट केही ल्याए, तर हाबिलले आफ्ना भेडाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो तर कैन र तिनको भेटी ग्रहण गर्नु भएन। यसैले कैन ज्यादै रिसायो र तिनको मुख अध्यारो भयो। तब परमप्रभुले कैनलाई भन्नुभयो, त किन रिसाउँछस्? तेरो मुख किन हरियारो छ? यदि तैले जे ठिक छ त्यो गरिस् भने त ग्रहण योग्य हुँदैनस् र, तर यदि तैले ठिक काम गरेनस् भने त पाप तेरो ढोकैमा ढुकी बस्छ। त्यसको इच्छा त प्रति हुन्छ तर तैले त्यसलाई अधीन गर्नै पर्छ। कहिले आफ्ना भाइ हाबिललाई भने, आऊ हामी भाइलाई खेतमा जाऊ, अनि जब तिनीहरू खेतमा थिए तब कहिले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। यसरी दुईजना दाजुभाइहरू जसले आआफ्नो बलिदानहरू प्रभुका ल्याएका थिए, हाबिलले चाहिँ विश्वास साथ एउटा पशु बलिदान ल्याएका थिए, तर कैनले चाहिँ आफ्नै विचारले एउटा पशु बलिदान नभइकन एउटा अन्न उब्जनीको बलिदान ल्याए, जसको कारण उसलाई र उसको बलिदानलाई प्रभुले स्वीकार गर्नु भएन, जसको कारण ऊ पछि रिसायो। जब हामीले आज्ञा पालन गर्दैनौ हामी निराश हुन्छौँ, हामीलाई नराम्रो भावनाहरू उत्पन्न हुन्छ। ऊ पनि त्यसरी निराश भयो, मुख हल्याएर छ, रिसाइरहेछ, अनि पछि कहाँ पोखो भयो, उतातिर चाहिँ उसको भाइको बलिदानलाई चाहिँ परमप्रभुले स्वीकार गर्नुभयो, अब यसलाई नै मार्छु भनेर आफ्नै भाइलाई कैनले मार्छ। अब यसबाट के देखिन्छ? कैन कसको सन्तान थियो होला? परमेश्वरको सन्तान कि शैतानको सन्तान? अब सुन, ऊ त दुष्टको शैतान थियो है, शैतानको। अनि जुन कुरा पहिले भन्दा तिनको दशमा देखे, अनि उसको कामहरू पनि खराब थियो, धर्ममय थिएन आफ्नो भाइको जस्तो। अब एकचोटि योभन्दा आठ अध्यायमा पल्टाउँ, फेरि हामी के हेर्दैछौँ भने संसारको मानिसहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ, शैतानका सन्तान एकापट्टि छन् भने परमेश्वरका सन्तान अर्कोपट्टि। अब योभन्दा आठ अध्यायमा प्रभु यीशुले केही यहुदी धर्मगुरुहरूसँग फरिसीहरूसँग कुरा गर्दै हुनुहुन्छ, अनि यो आपसको कुराकानीको बारेमा हामीले पढ्दाखेरि के पाउँछ भने यहाँ प्रभु यीशुलाई यिनीहरूले राम्ररी हेरिरहेको छैन। यहाँ आठ अध्यायको सैतिस पदमा यहाँ प्रभु यीशुले के भन्नुहुन्छ भने यिनीहरूलाई, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ तर तिमीहरू मलाई मार्न खोज्छौ किनभने तिमीहरूभित्र मेरा वचनका लागि कुनै ठाउँ छैन। पहिला पनि हाबिललाई होइन कैनले मार्यो, अब यता प्रभु यीशुले भन्नुहुन्छ तिमीहरू पनि मलाई मार्न खोज्दैछौ, हुन त तिमीहरू अब्राहमकै सन्तान हो, किन तिमीहरू मलाई मार्न खोज्दैछौ भने तिमीहरूभित्र चाहिँ मेरो वचनको लागि कुनै ठाउँ छैन। अब यी मानिसहरू कसको, यिनीहरूले चाहिँ यी मानिसहरूले हाम्रो बुवा को हो भनेर भन्थे, यिनीहरूले हामी कसका सन्तान हो भनेर भन्थे। एकचोटि एकचालिस पदमा हेर्नुहोस् त, योभन्दा आठको एकचालिसमा हामी पढ्नेछौँ, अब तिमीहरू आफ्ना पिताका कामहरू गर्दछौ, प्रभु यीशुले उनीहरूलाई भन्नुभयो, तब तिनीहरूले उहाँलाई भने हामी व्यभिचारबाट जन्मेका होइनौ, हाम्रा एउटै पिता हुनुहुन्छ अर्थात् परमेश्वर। यी मानिसहरू जसले प्रभु यीशुलाई मार्न खोजिरहेथे उनीहरूले भन्छन् हामी त परमेश्वरको सन्तान हो भन्दैछ। अब यदि कोही मान्छेले प्रभु यीशुलाई नै मार्न खोजिरहेछ भने के ऊ परमेश्वरको सन्तान होला त? कदापि पनि हुन सक्दैन। यहाँ बयालिस पदमा हेरौँ न त, यीशुले तिमीहरूलाई भन्नुभयो, परमेश्वर तिमीहरूका पिता हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियो किनभने म परमेश्वरबाट निस्केँ र आएँ, म आफैबाट आएको होइन तर उहाँले मलाई पठाउनु भयो। वास्तवमा तिनीहरूको बाबु को थिए त भन्ने कुरा चाहिँ अब यहाँ प्रभु यीशु आफैले स्पष्टै भन्नुहुन्छ। चौवालिस पदमा, तिनीहरू आफ्ना बाबु शैतानबाटका हो अनि आफ्नै बाबुका कुइच्छाहरू पूरा गर्न चाहन्छौ, त्यो अब शैतान सुरुदेखि नै हत्यारा थियो अनि सत्यमा रहेन किनकि त्यसमा सत्य छँदै छैन। जब त्यसले झुट बोल्दछ तब त्यो आफ्नै तर्फबाट बोल्दछ किनकि त्यो झुट हो र झुटको बाबु हो। त्यसैले गर्दाखेरि अब यो प्रभु यीशुले बोल्नुभएका यी वचनहरू सुनेर यी फरिसीहरूले विश्वास गरिराखेन। यहाँ पैंतालिस पदमा लेखिएको छ, तर मैले सत्य बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैन। त्यसैले परमेश्वरको वचन सुन्दैन, परमेश्वरको वचनलाई विश्वास गर्दैन भने ऊ के परमेश्वरको सन्तान हुन सक्छ त? सक्दैन। उसले मुखले जे भने पनि होइन, सडचालिस पदमा हेरौँ, जो परमेश्वरबाटको हो उसले परमेश्वरका वचनहरू सुन्छ, यसै कारण तिमीहरू सुन्दैनौ किनभने तिमीहरू परमेश्वरबाटका होइनौ है। त्यसैले कोही मान्छेले म परमेश्वरको सन्तान हो भनेर मुखले भन्दैमा अथवा म क्रिस्चियन हो भन्दैमा हामीले विश्वास गर्नुहुन्छ? हुँदैन। उसले परमेश्वरको वचन साँच्चै नै सुन्छ कि सुन्दैन? साँच्चै नै विश्वास गर्छ कि गर्दैन? साँच्चै नै उसले परमेश्वरको वचनलाई ठिक प्रकारले ग्रहण गर्छ कि गर्दैन? त्यो चाहिँ हामीले जाँच्नुपर्छ। अनि यहाँ प्रभु यीशुले यसो भनेकोमा उनीहरू खुसी त भएनन् है। यहाँ एकचोटि उनन्साठी पदमा एकचोटि हेरौँ त, उनन्साठी पद, तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गाहरू टिपे, तर यीशु लुक्नु भयो र तिनीहरूकै बीचबाट भएर मन्दिरबाट बाहिर जानुभयो अनि यसरी निस्कनु भयो। त्यसैले उनीहरूले प्रभु यीशुलाई मार्न त सकेन है, मार्न चाहेको थियो उनीहरू, कहिले त मारेर छोड्यो हाबिललाई होइन, अनि जसबाट के देखियो भने ऊ चाहिँ कहिले चाहिँ सैतानबाट गयो। यहाँ पनि यिनीहरू प्रभु यीशुलाई मार्न चाहेको बाटो के देखियो, उनीहरू पनि सैतानबाट गयो। अब एफसी दुईमा जानेछौँ है, एफसी दुई अध्यायमा संसारको मानिसहरू दुई समूहमा विभाजित छ हामी भन्दैछौँ, एकातिर परमेश्वरको सन्तान छन्, अर्कोतिर सैतानका सन्तानहरू छन्। अनि अब हामी आफ्नो विषयमा विचार गरौँ है, कैनलाई हेर्यौँ, ती फरिसीहरूलाई हेर्यौँ, तर तपाईँ र म अब हामी बुवामाबाट जन्म्यौँ विभिन्न ठाउँमा, अनि हाम्रो शारीरिक जन्म अनुसार के हामी परमेश्वरको सन्तान भएर जन्मेका हौँ त? यहाँ एफिस दुई एकछिन यहाँ पढ्नेछौँ, एकदेखि तीन पदसम्म पढ्नेछौँ। अनि तिमीहरूलाई अर्थात् अपराध र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनु भयो, ती पापमै तिमीहरू बितेको समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात् यस आत्मा अनुसार हिँड्थ्यो, जसले अहिले ती अज्ञान मान्ने सन्तानहरूमा काम गर्दछ। तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरू पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कु इच्छाहरूमा जीवन बितायौं, र स्वभावले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। यस अनुसार त हामी शारीरिक जन्मबाट हामी परमेश्वर सन्तान भएर जन्मेका होइन। यदि हाम्रो बुवामा नै क्रिस्चियन भएको भए पनि, यदि हाम्रो बुवामा साँचो परमेश्वरको सन्तान भए पनि, साँचो परमेश्वर सन्तानबाट जो छोराछोरी जन्मिन्छ उनीहरू जन्मिँदाखेरि त पापी स्वभाव लिएर जन्मिँदो रहेछ है। जस्तो कि नोहको जहाजमा जब मानिसहरू छिरे नि, आठजना थिए, उनीहरू सबै विश्वासीहरू थिए होइन, तर नोहको जहाजभित्र छिर्ने आठजनाबाट जन्मेकाहरू त पछि गएर त उनीहरू पापी स्वभाव लिएर जन्मेकोले बाबेल धरारमा पुग्दाखेरि त परमेश्वरले उनीहरूलाई इन्सल्ट गर्नु पर्यो, उनीहरू परमेश्वरले भनेको मानेन, संसारभरि छरिएर बसो भन्छ, होइन हामी त एउटै ठाउँमा बस्ने भन्छ, नोहको सन्तान हो उनीहरू। त्यसैले बुवामा विश्वासी हुँदैमा जन्मेको सन्तानहरू विश्वासी हुँदैन। जन्मदाखेरि चाहिँ हाम्रो शारीरिक जन्मले हामी शैतानकै सन्तान भएर जन्मिँदो रहेछ, परमेश्वरको सन्तान भएर जन्मिँदैन। अब परमेश्वरको सन्तान कसरी बन्न सकिन्छ त? यहोन्ना एक अध्यायमा हामी पढ्नेछौँ, परमेश्वर सन्तान बन्नलाई खालि बुवाबाट जन्मेर पुग्दैन, एउटा आधे जन्म चाहिन्छ, अनि परमेश्वर सन्तान बनिन्छ। तर परमेश्वर सन्तान बनेर बन्नको लागि चाहिँ एउटा व्यक्तिले के गर्नुपर्छ? यहोन्ना एकको बाह्रमा लेखेको छ, तर जतिले उहाँलाई भनेको येशूलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् भनेको छ। जसले प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा आफ्नो प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्दछ, उहाँको नाममा विश्वास गर्दछ, ऊ चाहिँ परमेश्वरको सन्तान भन्दो रहेछ। परमेश्वरले यस्तो मौका दिनुभएको छ सबै मानिसहरूलाई, केवल येशूलाई लिनु मात्र पर्छ। त्यसैले परमेश्वरको सन्तान बन्न यो एउटा नयाँ जन्म चाहिने रहेछ, यो आत्मिक जन्म, जुन जन्म चाहिँ जब प्रभु यीशुलाई विश्वास गर्छौँ त्यो नयाँ जन्म पाउँछौँ। त्यसैले तेह्र पदमा लेखेको छ, यो जन्म चाहिँ यो परमेश्वरबाट जन्मिने कुरा हो। तेह्र पद हेर्नुहोस् त, जो यो परमेश्वर सन्तानहरू जो न त रगतबाट, न त शरीरको इच्छाबाट, न त मानिसको इच्छाबाट, तर परमेश्वरबाट जन्मेका हुन्। यो रगतको नाताले हामी परमेश्वर सन्तान बन्दैनौँ, कुनै मान्छेको इच्छाबाट हामी परमेश्वर सन्तान बन्दैनौँ, मान्छेको आफ्नै प्रयासले पनि परमेश्वर सन्तान बन्दैनौँ, तर परमेश्वरबाट नै हामी जन्मिनुपर्छ। हामीले चाहिँ जब येशू ख्रीष्टमा विश्वास गर्छौँ परमेश्वरको पवित्र आत्माले हामीलाई नयाँ जन्म दिनुहुन्छ। त्यसैले यहोन्ना तीन अध्यायमा यो लेखिएको छ, यो नयाँ जन्म चाहिँ हुनलाई दुईटा कुरा आवश्यक छ। एक चाहिँ परमेश्वरको वचन हामीले सुन्नुपर्छ, अनि त्यो वचनलाई जब विश्वास गर्छौँ पवित्र आत्माले हामीलाई जन्माउनुहुन्छ। त्यसैले यसलाई नयाँ जन्म भनिएको छ है, तीन अध्यायको एकदेखि सातमा। फरिसीहरूमा, अनि यो चाहिँ एउटा फरिसीहरूको एउटा निकोदेमस भन्ने मान्छेलाई प्रभु येशूले बताउनु भएको कुरा हामी पढ्न लागिरहेको छौँ। यहोन्ना तीन अध्यायको एकमा, फरिसीहरूमा निकोदेमस नाम भएका एकजना मानिस थिए, जो यहुदीहरूका शासक थिए। उनी राति येशूमा आएर उहाँलाई भने, रब्बी, भनेको गुरुज्यू तपाईँ परमेश्वरबाट आउनु भएको गुरु हुनुहुन्छ भनी हामीलाई थाहा छ किनकि परमेश्वर साथमा रहनु भएन भने कसैले पनि यी चिन्हहरू गर्न सक्दैन जो तपाईँ गर्नुहुन्छ प्रभु यीशुले गरेको आश्चर्य कर्महरू देखेर ऊ चाहिँ साँच्चै नै येशु ख्रिस्त परमेश्वरबाट आएको हो भनेर जाति भेट्न उहाँलाई आइरहेछ तीन पद येशुले जवाब दिएर उनलाई भन्नुभयो साँचो साँचो म तिमीलाई भन्दछु कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन अब यो निकोदेमोसले बुझ्न सक्दैन यो नयाँ गरी जन्मिनु भनेको के हो त्यसैले चार पदमा निकोदेमोसले उहाँलाई भने मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के ऊ आफ्नै आमाको गर्भमा दोस्रो चोटि पसेर जन्म सक्छ र उसले चाहिँ यो शारीरिक जन्मको मात्र सोचाइ गरिरहेछ दुईचोटि पनि शरीरमा कहाँ जन्मिन्छ र भन्दैछ उसले अनि पाँच पदमा येशूले जवाब दिनुभयो साँचो साँचो म तिमीलाई भन्दछु कोही मानिस पानी र आत्माबाट जन्मिन भने ऊ परमेश्वरको राज्यभित्र पस्न सक्दैन छ पद शरीरबाट जन्मिएको चाहिँ शरीर हो अनि आत्माबाट जन्मिएको चाहिँ आत्मा हो तिमीहरूले नयाँ गरी जन्मनै पर्छ भनी मैले तिमीलाई भनेकोमा तिमी अचम्म नमान आत्माबाट जन्मिएको चाहिँ आत्मा हो यो आत्मिक जन्म हो भन्ने हुन्छ अब कतिजना अल्मल हुन्छ यो पानी भनेको चाहिँ के हो भक्तिजमा हो कि भन्छन् कतिले अनि कोही कोहीले चाहिँ यो चाहिँ शरीरबाट जन्मिने भनेको हो पनि भन्छन् तर होइन है यहीँले लेखेको छ शरीरबाट जन्मेको चाहिँ शरीर हो तर आत्माबाट जन्मेको चाहिँ आत्मा हो अनि आत्माबाट जन्मिनेलाई चाहिँ दुई अनि पानी र आत्मा पनि भनेको छ किनभने पवित्र आत्माले आफ्नो वचन बिना जन्माउनुहुन्न अनि यो वचनलाई कतिसम्म पानी भनेको छ वचनको जलले शुद्ध पारिकन भनेको छ मन्दिरलाई एफेसी पाँचको पच्चिसमा अनि नयाँ यो चाहिँ नयाँ जन्मको स्मरण पनि भनेको छ तितस तिनको पाँचमा जुन अध्ययनहरू चाहिँ पछि बिस्तारै गर्नेछ तर यो आत्मिक जन्म चाहिँ परमेश्वरको पवित्र आत्माले दिने काम हो जब हामीले नै यो वचनलाई विश्वास गर्छौँ है अब त्यसैले मुक्ति पाउने बित्तिकै के हुन्छ भने एउटा व्यक्ति चाहिँ परमेश्वरको सन्तान भन्छ परमेश्वरको परिवारको एउटा सदस्य भन्छ है अनि उसले एउटा यस्तो नयाँ सम्बन्ध सुरु भएको पाउँछ परमेश्वरसित जुन सम्बन्ध त्यस अगाडि उससँग थियो कि उसले चाहिँ अब परमेश्वरलाई हे अब्बा हे पिता भन्न थाल्छ है एक्चुली यहाँ रोमी आठ अध्यायमा पल्टाउँछ रोमी आठ अध्यायको पन्ध्र र सोह्रमा यस्तो लेखिएको छ किनकि फेरि डराउनका निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैनौ तर तिमीहरूले धर्मपुत्र तुल्याउनु हुने आत्मा पाएका छौ जसद्वारा हामी हे अब्बा हे पिता भनी पुकार्दछौ उसले अब परमेश्वरलाई बुवा भन्न सक्छ सानो बच्चाले ड्याडी भने जस्तो हो अब्बा भन्ने शब्द छ एकदमै प्रिय साथ सम्बोधन गरिने शब्द हो हे अब्बा हे पिता किनभने ऊ चाहिँ साँच्चै नै परमेश्वरको सन्तान भनेको छ अनि यो अब्बा भन्ने शब्द प्रभु यीशु आफैले पनि पितासँग कुरा गर्दाखेरि प्रयोग गर्नुहुन्थ्यो एक्चुली मर्कुस चौध अध्यायमा पल्टाउनुहोस् त मर्कुस चौध परमेश्वरसँग यस्तो घनिष्ठ यस्तो नजिकको सम्बन्ध हामीले पायौँ जब हामीले ख्रिस्ट यीशुलाई विश्वास गरे कतिको नजिकको र घनिष्ठ सम्बन्ध हो यो जतिको नजिक प्रभु यीशु पितासँग हुनुहुन्थ्यो त्यतिकै नजिक हामी परमेश्वरसँग हुन पाएका छौँ किनभने मर्कुस चौधको छत्तीसमा यहाँ प्रभु यीशु आफैले भन्नुभएको छ छत्तीसमा अनि उहाँले भन्नुभयो हे अब्बा हे पिता तपाईँको निम्ति सबै कुराहरू सम्भव छन् यसरी प्रभु यीशु आफैले पनि जुन हे अब्बा हे पिता भनेर भन्नुहुन्थ्यो हामीले अब भन्न पाएका छौँ है परमेश्वर पितालाई जुन चाहिँ पहिला हामीले भन्नै पाउँदैन किनभने हामी त शैतानको सन्तान थियौँ परमेश्वर सन्तान थिएन तर ख्रिस्टलाई ग्रहण गरेको दिनदेखि हामीभित्र पवित्र आत्मा आउनु भएको छ जसले हामीलाई चाहिँ पिता भनेर पुकार गर्न सिकाउनुहुन्छ अब एफसी छमा एकचोटि पल्टाउँ अब यदि परमेश्वरको सन्तान हामी भएका छौँ भने के हो त हाम्रो जिम्मेवारी अब पहिला चाहिँ शारीरिक बुवा आमा र शारीरिक सन्तानको कुरा गरौँ है तपाईँहरूमध्ये कतिजना बुवा आमा हुनुहुन्छ कतिजना चाहिँ छोराछोरी हुनुहुन्छ है एफसी छको एकमा बुवा आमा र छोराछोरीको सम्बन्धको बारेमा यो महत्वपूर्ण पद यहाँ लेखेको पाउँछ एफसी छको एक हे नानीहरू हो प्रभुमा आफ्ना बाबुआमाको आज्ञा पालन गर किनकि यो उचित छ भनेको छ अब आफ्ना बाबु आमाप्रति नानीहरूको यो जिम्मेवारी रहेछ आज्ञा पालन गर्ने भनेपछि तपाईँ र म पनि यदि परमेश्वरको सन्तान हो भने हाम्रो स्वर्गमा बस्नुहुने बुवाप्रति हाम्रो जिम्मेवारी के रहेछ आज्ञा पालन गर्नु उही त हो है हेर्नुहोस् न पहिलो पत्र चाहिँ एक अध्यायमा हामीले चाहिँ हाम्रो स्वर्गीय पिता परमेश्वर बुवाको आज्ञा पालन गर्नु नै हाम्रो जिम्मेवारी हो किनभने हामी नानीहरू भएका छौँ पहिला त थिएनौ तर अब भएका छौ भनेपछि हाम्रो जिम्मेवारी छ. पहिलो पत्रुस एकको चौधमा यसरी लेखेको छ, भनेको छ आज्ञाकारी नानीहरूले झै आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाऊ. पहिला जस्तो नहो, अब चाहिँ आज्ञाकारी नानीहरू जस्तै हो भन्नुभएको छ. कसका नानीहरू? परमेश्वरका नानीहरू हामी. साथै एफएसी पाँचको एकमा चाहिँ यसरी पनि हाम्रो जिम्मेवारी लेखिएको छ. हामी परमेश्वरको सन्तान भएकोले हाम्रो जिम्मेवारी यस्तो छ. एफएसी पाँचको एकमा यसकारण तिनीहरू प्रिय प्यारो बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हो भन्नुभएको छ. अब नानीहरू प्राय आफ्नो बाबुआमाको नमुनालाई पछ्याउँछन् है. यदि कुनै घरमा नानी के अरे नानीहरू चाहिँ एकदम अनुशासनहीन भनेको नमान्ने अट्टेरी छन् भने सम्भवतः बुवामा पनि उनीहरू ठिक लाइनमा हिँडिरहेछन् है. बुवामा नै अनुशासनमा छैन भने नानीहरू कहाँबाट अनुशासन हुन्छ होइन? किनभने नानीहरूले बुवामाबाट सिकिरहेको छन्. यदि उनीहरूको बोली खराब छ भने प्राय सम्भवतः बुवामाकै बोली ठिक छैन है. नानीहरू प्राय आफ्नो बाबुआमाको नमुनालाई पछ्याउँछन्. यदि बुवामा परमेश्वरलाई मन प्रेम गर्छन्, बाइबल पढ्न रुचाउँछन्, भजन गाउन रुचाउँछन् भने त्यो घरमा अवश्य नै नानीहरू पनि त्यसै हुन्छन् किनभने आफ्नो नानी बुवामालाई प्राय नानीहरू पछ्याउँछन्. तिनीहरू आफ्ना बाबुआमा जस्तै देखिन्छन्, अब शारीरिक रूपमा पनि हो होइन, अनुहार हेर्दाखेरि. अनि प्राय बुवामाले जस्तो व्यवहार गर्छन्, धेरै हिसाबले उनीहरू देखा सिकी गर्छन् बुवामाको. त्यस्तै गरी हामी पनि त्यसमा विश्वास गर्नेहरूले हाम्रो स्वर्गमा बस्नुहुने पिताको देखा सिकी गर्नुपर्छ. यसको मतलब हामी उहाँ जस्तै हुनुपर्छ भनेको. यो पदले यहाँ भनेछ परमेश्वरका देखा सिकी गर्नेहरू हो भनेको उहाँ जस्तै हुनुपर्छ भनेको होइन. जस्तो कि हामी पहिलो पत्रुसमा पढ्दा उहाँ जस्तै हुनु भनेको के हो? उहाँको देखा सिकी गर्नु भनेको के हो? हामी छोराहरू, परमेश्वरका छोरीहरू, सन्तानहरू, हाम्रो स्वर्गमा बस्नुहुने बुवाको छाप हामीमा देखिनुपर्छ, उहाँको स्वरूप हामीमा देखिनुपर्छ. पहिलो पत्रुस एकको पन्ध्र र सोह्रमा लेखेको छ, तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हो. किनकि यो लेखेको छ तिमीहरू पवित्र हो किनकि म पवित्र छु. त्यसैले यहाँ लेखेको छ जसरी हाम्रो पिता हाम्रो परमेश्वर पवित्र हुनुहुन्छ उसरी नै हामी पनि पवित्र हुनुपर्छ. अब यसको छुट्टै हामी अध्ययन गर्नेवाला छौँ पछि है. दुई तिन क्लास लिने छ होला पवित्र जीवन जिउनु भनेको के हो है. अब लुका तिन के अरे छ अध्यायमा पनि पढाउँ त. लुका छ अध्याय, लुका छ अध्यायको अनि 36 पदमा यहाँ पनि हाम्रो परमेश्वरको अर्को गुण स्वभावलाई बयान गरेको छ. लुका छको 36 यसकारण जसरी तिमीहरूका पिता दयालु हुनुहुन्छ उसरी नै तिमीहरू पनि दयालु हो. हाम्रो परमेश्वर दयालु हुनुहुन्छ, त्यसै हामी उहाँको छोराछोरी पनि दयालु हुनुपर्छ, निर्दयी हुनुहुन्न. परमेश्वरले दुष्ट माथि पनि धर्मी माथि पनि पानी पठाइदिनुहुन्छ, घाम दिनुहुन्छ. हामीले पनि परमेश्वरको देखासिखी गर्दै दयालु व्यवहार देखाउनुपर्छ. अनि त्यस्तै अरू पदहरू पनि छन्, अहिले पल्टाउने छैन, तर लेखिएको छ मत्ती 5:48 जसरी उहाँ सिद्ध हुनुहुन्छ तिमीहरू पनि सिद्ध हुनुपर्छ भने. अनि एफएसी 4:32 लेखा छ जसरी उहाँ क्षमाशील हुनुहुन्छ उसरी नै हामीहरू पनि क्षमाशील हुनुपर्छ. परमेश्वरले त क्षमा दिनुहुन्छ पश्चाताप गर्ने व्यक्तिलाई, हामीले पनि क्षमा दिनुपर्छ जब कसैले हाम्रो विरुद्धमा चाहिँ केही खराबी गर्छ. अनि जस्तै अर्को एउटामा पल्टाउ, पहिलो योहन्ना 3 परमेश्वरको देखा सिकी गर्ने हो भनेको छ. पहिलो योहन्ना 3:3 अर्को कुरा बताएको छ परमेश्वरको बारेमा. पहिले योहन्ना 3:3 पढ्नेछु. अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ. परमेश्वर शुद्ध हुनुहुन्छ, पापबाट अलग हुनुहुन्छ, शुद्ध हुनुहुन्छ भने हामी पनि शुद्ध हुनुपर्छ भन्नुभएको छ. त्यसैले हाम्रो विभिन्न यहाँ जिम्मेवारीहरू, अब हामी उहाँको सन्तान भएकोले एउटा अर्को जिम्मेवारी पनि छ. पहिलो पत्रुस 2 जाउँदा बुवा आमाले छोराछोरी जन्माएपछि ती छोराछोरीहरू चाहिँ शारीरिक रूपमा, मानसिक रूपमा अनि विभिन्न रूपमा उनीहरू बढ्दै बढ्दै जान्छ. अनि हामी पनि परमेश्वरको आत्मिक सन्तानहरू भएकोले आत्मिक रूपमा परमेश्वरको ज्ञानमा बढ्दै बढ्दै जानुपर्छ भने अनि पहिलो पत्रस दुईको दुईमा यो लेखेको छ र नयाँ जन्मेका बालकहरू झैं वचनको विशुद्ध दूधको तीर्षणा गर र यसद्वारा तिमीहरू के हुँदै जाऊ भनेछ बढ्दै जाऊ त्यसैले सन्तान भएकोले बढ्नुपर्छ भने जन्मेर मात्र भएन मुक्ति पाएर मात्र भएन अब मुक्ति पाएकोले परमेश्वर सन्तान भएकोले अब बढ्नुपर्छ यो आज्ञा परमेश्वरको हो त्यसैले हामीले एउटा कुरा हामीले अध्ययन गर्यौँ मुक्ति पाएकै दिनमा चाहिँ हामीले के के पायौँ एक चाहिँ हामीले के पायौँ यहाँ पढ्यौँ अध्ययन गर्यौँ परमेश्वरको सन्तान हुने अधिकार पायौँ सन्तानै भएन तर सन्तान भएकोले हाम्रो जिम्मेवारी पनि रहेछ है अनि हामीले यहाँ हेर्यौँ विभिन्न जिम्मेवारी उहाँको आज्ञा पालन गर्नु उहाँको देखा सिकी गर्नु हाम्रो पिताको स्वभाव हामी छोराछोरीमा झल्किनु पर्यो अनि हामी बढ्दै जानु यस्ता जिम्मेवारीहरू रहेछ है अब दोस्रो कुरा हामी पढ्नेछौँ मुक्ति पाएकै दिनमा हामीले अरू के पायौँ दोस्रो कुरा के भने मुक्ति पाएकै क्षणमा एउटा विश्वासी जन धर्मी ठहरिँदछ अब यो भनेको के हो एकदम महत्वपूर्ण सत्यताहरू गर्दैछौँ धर्मी ठहरिन्छौँ मुक्ति पाएकै दिनमा अब पहिला सुरु त हामीले याद के गर्नुपर्छ भने परमेश्वरको नजरमा संसारको कोही पनि मान्छे आफैमा धर्मी छैन रोमी 3:10 लेखेको छ धर्मी कतिजना छन् रे कोही छैन एउटै पनि छैन असल गर्ने कोही छैन भनेको छैन एकजना मात्र हुनुहुन्छ जो चाहिँ परमेश्वरको सामु धर्मी उहाँ चाहिँ परमेश्वरकै पुत्र येशु ख्रिस्ट हुनुहुन्छ है अब प्रभु येशु ख्रिस्ट जो धर्मी हुनुहुन्छ हामी अधर्मीहरूको लागि मर्नुभयो भनेको छ पहिलो पत्रुस 3:18 पल्टाउँ पहिलो पत्रुस 3:18 किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मीले अधर्मीहरूका निम्ति भनेको प्रभु येशु ख्रिस्टले तपाईँ र मेरो निम्ति धर्मीले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो अब हामी अधर्मीहरू हौ तर हाम्रो निम्ति धर्मी ख्रिस्टले यस्तो काम गरिदिनु भयो उहाँ मर्नुभयो ताकि हामी चाहिँ परमेश्वरका पुर्याइन सकियोस् भनेर अब पहिलो कोरिन्थी 6 जाउँ त यो बुधालाई अध्ययन गर्ने क्रममा अगाडि बढौँ पहिलो कोरिन्थी 6:1 हामी 9-11 पदहरू पढ्न लागिरहेको छौँ अनि जब यो 3 पदहरू पढ्नेछौँ तपाईँहरूले अब यसो विचार गर्नुहोस् है यो 3 पदमध्ये कुन कुन पदले चाहिँ मुक्ति पाउन अगाडिको बयान गरेको छ र कुन चाहिँ पदहरूले चाहिँ मुक्ति पाएपछिको बयान गरेको छ अगाडि र पछाडि कोरिन्थमा भएका विश्वासीहरूलाई यसरी पावलले लेखे पहिलो कोरिन्थी 6:9 म सुरु गर्छु के यो तिमीहरूलाई थाहा छैन अधर्मीहरू परमेश्वरका राज्यका हकवाला हुने छैनन् धोका नखा व्यभिचारीहरू मूर्ति पूजकहरू परस्तीगामीहरू पुरुषगामीहरू चोरहरू लोभीहरू मतुवालाहरू गाली बक्नेहरू र धुताहाहरू परमेश्वरका राज्यका हकवाला हुने छैनन् अनि तिमीहरू मध्ये कतिजना यस्तै थियौ तर तिमीहरू धोइएका छौ तर तिमीहरू पवित्र पारिएका छौ तर तिमीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरका आत्माद्वारा धर्मी ठहरिएका छौ भने चाहिँ अब यो 3 पद पढ्दाखेरि तपाईँले विचार गर्नुभयो कि 9 र 10 पदमा चाहिँ यी कोरिन्थीहरू मुक्ति पाउनु अगाडि यस्ता थिए भनेर यहाँ बयान गरिएको छ तिमीहरू यस्तो थियो है अनि 11 पदमा चाहिँ मुक्ति पाएपछि उनीहरू यस्तो भयो भनेर बयान गरिएको त्यहाँ छ अनि 9 र 10 पदमा चाहिँ उनीहरू अधर्मी थिए विभिन्न यी पापहरूमा उनीहरू लागेको थियो तर 11 पदमा के लेखेको छ भने उनीहरू धोइएका छौ भनेको छ उनीहरूलाई यो पनि भनेको छ तिमीहरू पवित्र पारिएका छौ पनि भनेको छ धोइएका पवित्र पारिएका तर त्यति मात्र होइन उनीहरू के पनि छरिएका भने चाहिँ धर्मी छरिएका हो त्यही हेर्न लागेको चाहिँ हामीले उनीहरू धर्मी छरिएका छन् भनेको छ प्रभु येशूको नाममा र हाम्रो परमेश्वर आत्माद्वारा धर्मी ठहरिएका छौ भनेको छ अब यो धर्मी ठहराउनु भनेको के हो यो धर्मी ठहराउनु भनेको चाहिँ धर्मी भनेर कसैलाई घोषणा गर्ने अथवा मानिलिनु परमेश्वरले मानिसलाई धर्मी ठहराउने काम गर्नुहुन्छ भने अब हामी के हेरौँ भने परमेश्वरले कस्तो खालको मान्छेलाई धर्मी ठहराउन सक्नुहुँदो रहेछ रोमी 4:1 प्रेमी चाहेगा। परमेश्वर ने कस्तो खालको मान्छेलाई ल तिमीलाई आजदेखि म धर्मी ठहराउँदछु हैन एउटा न्यायाधीशले जस्तो के ल तिमीलाई आज म धर्मी भनेर म उच्चारण गर्दछु घोषणा गर्दछु भनेको जस्तो जस्तो कि विवाह हुँदाखेरि त्यहाँ भनिन्छ ल आजदेखि यो पुरुष यो स्त्री चाहिँ पति र पत्नी भनेर घोषणा गरे भने जस्तो धर्मी ठहराउनु भनेको धर्मी भनेर एउटा आधिकारिक रूपमा घोषणा गर्नु यो गर्ने त परमेश्वर आफै हुनुहुन्छ अरे अब कस्तो खालको मान्छेलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ त रोमी चारको पाँचमा हामी पढ्न लागेका छौँ यहाँ लेखेको छ तर जसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने माथि विश्वास राख्छ उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ भनेको छ यो पद अनुसार त परमेश्वरले भक्तिहीनलाई धर्मी ठहराउन सक्नुहुन्छ भनेको छ फेरि विचार गर्नुहोस् त के परमेश्वरले एउटा महसुल उठाउने जसले चाहिँ अर्काको पैसा ठग्दै हिँड्थ्यो के एउटा दुष्ट व्यक्तिलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुन्छ सक्नुहुन्न सक्नुहुन्न भनेर यहाँ हलाउँदै हुनुहुन्छ परमेश्वरले के एउटा पापीलाई दुष्टलाई महसुल उठाउनलाई धर्मी ठहराउन सक्नुहुन्न अस्ति भर्खर हामीले पढेको थियौँ लुका 18 दुईजना प्रार्थना गर्न गए भने छ एउटा चाहिँ फरिसी थियो महोदय धर्मी परमेश्वर मैले तपाईँको लागि यस्तो यस्तो गरिदिएको छु एकजना चाहिँ एउटा दुष्ट पापी थियो उसले चाहिँ आफ्नो छाती पिर्दै ए परमेश्वर म माथि दया गर्नुहोस् भन्दाखेरि प्रभु यीशुले के गर्नुभयो हो त्यो मान्छे चाहिँ धर्मी ठहरिएर गयो भने सक्नुहुन्छ परमेश्वरले सरी घडी परमेश्वरले एउटा यही भनेछ भक्तिहीनलाई धर्मी ठहराउने हो भक्ति पूर्ण मान्छे कोही पनि छैन नि संसारमा धर्मी त कोही पनि छैन नि तर परमेश्वरले एउटा अधर्मीलाई धर्मी भनेर घोषणा गर्न सक्नुहुन्छ यो कोरिन्थका मान्छेहरू पनि त्यस्तै त थिए नि फेरि पल्टमा त्यहाँ पहिलो कोरिन्थी छ अध्यायको 9-11 पढ्यो भने यिनीहरू त सब अधर्मी थिए हेर्नुहोस् न 9 के यो तिमीहरूलाई थाहा छैन अधर्मीहरू भनेछ अनि तर तिमीहरू पनि यस्तै थियो भने होइन तर तिमीहरू चाहिँ अब धर्मी ठहरेका छौ पनि भने कस्तो सुन्दर पद अरे यिनीहरू विचार गर्नुहोस् यिनीहरूलाई राम्ररी बुझ्नुहोस् यो सत्यता कि परमेश्वरले एउटा पापीलाई धर्मी ठहराउन सक्नुहुन्छ अब यो कुरालाई राम्ररी अझ बुझ्न थालौँ यो कसरी हुने हो कसरी हुन सक्छ यस्तो कुरा रोमी 5 जाउँ रोमी 5 अध्यायको 1 पढ्न अब रोमी 5:1 चाहिँ हामी पढ्नेछौ यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले घरिघरि त्यो वाक्यांश दोहोरिरहेको छ होइन अनि यसमा हरेक पटक हामी हेर्दाखेरि एउटा नौलो कुरा हेर्न लागिरहेछ नयाँ दृष्टिकोणबाट अर्को साइडबाट हेर्न लागिरहेछ फेरि पढ्नेछ यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रो प्रभु यीशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ अब यो पदमा लेखेको छ कि हामी धर्मी ठहरिएका विश्वासीहरू भएको हुनाले परमेश्वरसित हाम्रो के भएको छ अरे मिलाप भएको छ मेलमिलाप भएको छ अरे यसको मतलब के हो यसको मतलब हामी अब परमेश्वरको शत्रुहरू होइन रोमी 5:10 अनुसार त हामी मुक्ति पाउन अगाडि त परमेश्वरको के थियो भनेको छ भने हेरौँ न यहाँ शत्रु थियो भनेको छ रोमी 5:10 किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो भने मिलाप भएपछि त झन बढ्दा गरी उहाँको जीवनद्वारा हामी बचाइनेछौँ अब हामी यो बुझ्नुपर्छ कि हामी आफै त धर्मी त कोही पनि छैन केवल प्रभु यीशु ख्रीष्टमाथि विश्वास गरेको हुनाले प्रभु यीशु ख्रीष्टमाथि विश्वास गरेको हुनाले मात्रै परमेश्वरले हामीलाई ख्रीष्टभित्र हामीलाई धर्मी देख्नुहुन्छ किन हामीलाई परमेश्वरले प्रवेश तिमीलाई आजदेखि म धर्मी ठहराउँछु भन्न सक्नुहुन्छ किनभने मलाई परमेश्वरले म आफ्नै रित्तोपनामा मेरो आफ्नै फोहोर खाङ्नामा होइन तर मलाई उहाँको धर्मी पुत्र यीशु ख्रीष्टभित्र मलाई देख्नुहुन्छ पहिलो कोरिन्थी 1:30 यो लेखेको छ प्रभु यीशु ख्रीष्टभित्र हामी भएकोले हामी परमेश्वरको सामु धर्मी ठहरिएका छौँ सुसमाचार नै यही हो वास्तवमा पहिलो कोरिन्थी 1:30 ख्रीष्ट यीशुमा छौ भनेछ तिमीहरू ख्रीष्ट यीशु भित्र छौ जहाजभित्र 8 थिए भने जस्तै तिमीहरू अब यीशु ख्रीष्ट भित्र छौ यो मा भन्ने शब्द अङ्ग्रेजीमा इन भनेछ यो शब्द चाहिँ भित्र भन्न खोजेको यदि मा बुझ्नुहुन्न भने जस्तै कि 2 कोरिन्थी 5:17 यसै कारण कोही मानिस ख्रीष्टमा छ भने ऊ एउटा के हो नयाँ सृष्टि हो भने चाहिँ त्यो भनेको चाहिँ ऊ येशु ख्रिस्टभित्र देख्नुहुन्छ परमेश्वरले हामीलाई, यो आफ्नै कुरा हो कि जसरी यहाँ कोठाभित्र हामी छौँ, परमेश्वरले हामीलाई हेर्दाखेरि त उहाँको पुत्र येशुभित्र देख्नुहुन्छ। अनि यहाँ नेपालीमा अनुवाद गर्दा चाहिँ मा भनेर अनुवाद गर्छ, उहाँद्वारा नै तिमीहरू ख्रिस्ट येशुमा छौ, जो भनेको येशु ख्रिस्ट परमेश्वर पट्टिबाट हाम्रा निम्ति बुद्धि धार्मिकता पवित्रता र छुटकारा ठहरिनु भएको छ। प्रभु येशु हाम्रो निम्ति चारवटा कुरा भन्नु भएको छ अरे यो पद अनुसार, अनि एउटा चाहिँ के हो भने धार्मिकता भन्ने छ। हामी आफैमा धार्मिकता थिएनै थिएन, हामीलाई चाहिरहेको थियो परमेश्वरको धार्मिकता, परमेश्वरको धार्मिकता नभएको हामी त परमेश्वरको क्रोधमा पर्न लागेका थियौँ, किनभने पापको दण्ड मृत्यु हो है। तर येशु ख्रिस्टमा विश्वास गर्न साथ उहाँको धार्मिकता हामीलाई दिएको छ, अनि हामीलाई परमेश्वरले ख्रिस्टभित्र देख्नुहुन्छ। हामी आफैमा त केही पनि छैन, हामी आफैमा भएको कुनै कुराले हामी स्वर्ग जाने होइन, येशु ख्रिस्टको धार्मिकता हामीलाई दिएको कारणले। अब दोस्रो कोरिन्थी 5:21 जाउँदा अझै यसलाई बुझ्ने प्रयास गर, धर्मी ठहरिनु भनेको के हो? धर्मी ठहरिनु भनेको एउटा, जब पापीले प्रभु येशु ख्रिस्टमाथि विश्वास गर्दछ, म एउटा पापी छु, मेरो धार्मिकता थोत्रो फोहोर फाल्न जस्तै छ, तर येशु ख्रिस्टको धार्मिकता मलाई परमेश्वरले चित्तैमा दिनुहुन्छ भनेको छ, त्यसैले म येशु ख्रिस्टलाई लिन्छु, हे प्रभु येशु तपाईँ मेरो लागि मर्नुभयो र बलि उठ्नुभयो। जब उसले भन्दछ, परमेश्वरले उसलाई ख्रिस्टभित्र देख्छ, अर्थात् ख्रिस्टको धार्मिकता उसलाई पहिराइदिन्छ। एउटा लाउने लुगै नभएको एउटा मान्छेलाई राम्रो लुगा लगाइदिए जस्तो कि, अनि उसलाई राम्रो लुगामा कस्तो देखिन्छ? राम्रो देखिन्छ, सफा देखिन्छ, शुद्ध देखिन्छ। त्यस्तै ख्रिस्टको धार्मिकता चाहिँ हामीलाई लगाइदिनु भएको छ जुन दिन हामीले विश्वास गर्यो, अनि हामीलाई त्यो नयाँ धार्मिकतामा देख्नुहुन्छ जो चाहिँ ख्रिस्टको धार्मिकता हो। अनि धर्मी ठहरिनु भनेको त्यही हो, हामी आफैले असल असल काम गरेर होइन, हामीले धेरै धेरै प्रार्थना गरेर होइन, हामी धेरैचोटि चर्च आएर होइन, हामी बाइबल 10 पढेर होइन, तर मुक्ति पाएकै दिनमा सित्तैमा हामीलाई ख्रिस्टमा भएको धार्मिकता हाम्रो निम्ति उहाँले दिनुहुन्छ परमेश्वरले, यो परमेश्वरले गर्ने काम हो। दोस्रो कोरिन्थी 5:21 हेर्नुहोस् त, दोस्रो कोरिन्थी 5:21 एकदम महत्वपूर्ण पद छ यहाँ, किनकि उहाँमा फेरि ख्रिस्टमा अथवा ख्रिस्टभित्र हामी परमेश्वरका धार्मिकता बन्न पाऊ भनेर। फेरि यसलाई विचार गरौँ, उहाँमा भनेको येशु ख्रिस्टमा हामी जो अधर्मी छौ परमेश्वरका के बन्न पाउने? धार्मिकता बन्न पाउने। हामी अधर्मीहरू परमेश्वरको धार्मिकता बन्न पाऊ भनेर एउटा काम गरिदिनु पर्यो परमेश्वरले। त्यो के भने यहाँ भनेछ, पापै नजान्नु हुनेलाई, यो त प्रभु येशु हो, पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो। पापै नजान्ने भनेको धर्मी येशु ख्रिस्टलाई परमेश्वर पिताले हाम्रो निम्ति पाप तुल्याउनु भयो, उहाँ चाहिँ पाप बलि बन्नु भयो ताकि हामी चाहिँ धार्मिकता बन्न पाउँ। अब त्यसैले परमेश्वरले ख्रिस्टको धार्मिकतालाई विश्वास गर्ने पापीकै धार्मिकता भएको भए चाहिँ गन्नुहुन्छ। जुन ख्रिस्ट येशुको धार्मिकता छ नि, उहाँको त धार्मिकता छ तर मेरो त चाहिँ होइन, तर जब मैले येशुमा विश्वास गरेँ उहाँको धार्मिकता चाहिँ मेरो भए जस्तै देख्नुहुन्छ, केवल मैले विश्वास गरेको छ। परमेश्वरले मुक्ति दिने तरिका नै हो विश्वासद्वारा, यो धार्मिकता मेरो भएको छ अनि परमेश्वरले हेर्दाखेरि यो तिम्रै धार्मिकता हो भन्नुहुन्छ। हामी अस्ति अध्ययन गर्यौँ नि, तपाईँलाई कसैले उपहार दियो भने उपहार अब तपाईँकै हो कि दिने व्यक्तिको, तपाईँले लिनुभयो भने तपाईँकै हो नि, त्यस्तै धार्मिकता पनि मलाई दिएको छ भने यो मेरै हो, अब कमाएको त होइन, यो त अनुग्रहले सित्तैमा परमेश्वरको धार्मिकता ख्रिस्ट येशूमा हामी बन्न पाएको छ। त्यसैले रोमी 4 पनि एकचोटि फेरि फर्केर जाउँ त, रोमी 4 पुरान नियममा पनि मानिसहरूले मुक्ति यसरी नै पाउने होला, विश्वासद्वारा उनीहरूले धार्मिकता सित्तैमा पाउँथे। अब्राहमको विषयमा त्यसैले रोमी 4:3 लेखेको छ, किनकि पवित्र शास्त्रले के भन्दछ, अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उनका निम्ति धार्मिकता गनियो भनेर। अब एकछिन यो शब्दहरूलाई हेर्नुहोस्, अब्राहमले परमेश्वरलाई के गरे? विश्वास गरे, र यो भने चाहिँ के हो? अब यस्तो शब्दहरू हेर्नुपर्छ कि बाइबल पढ्दाखेरि, यो भनेको के हो? अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उनका निम्ति धार्मिकता गरे यो भनेको उनको विश्वास भनेको भर्खर विश्वासको कुरा गरेछ त्यसरी अब्राहमको विश्वास उनको निम्ति चाहिँ धार्मिकता गनियो परमेश्वरले हेर्दाखेरि तिमीले विश्वास गरेकोले तिमीलाई म धर्मी भनेर आजदेखि घोषणा गर्छु तिमीलाई अब म अधर्मी एउटा पापको दण्ड भोग्नुपर्ने नरक जानुपर्ने व्यक्तिको रूपमा होइन तर मेरै पुत्रको धार्मिकता पाएको धार्मिकता भएको एउटा व्यक्तिको रूपमा तिमीलाई म गन्छु भन्दै हुनुहुन्छ त्यसले अब यसरी एकछिन निष्कर्षमा बुझ्न खोजौं एकातिर क्रुसमा जब येशु ख्रिस्ट मर्नु भयो धर्मी ख्रिस्ट येशु जसको कुनै पाप थिएन पापे नजान्नु हुने चाहिँ जब क्रुसमा झुन्डिनु भयो नि त्यो बेलामा परमेश्वरले के गर्दै हुनुहुन्थ्यो आफ्नै पुत्र येशु ख्रिस्टलाई त दण्ड दिने हुनुहुन्थ्यो इन्साफ गर्दै हुनुहुन्थ्यो किन किनभने उहाँले आफ्नै शरीरमा हाम्रो पापहरू बोक्नु भयो ख्रिस्ट हाम्रो पापहरूको लागि मर्नुभयो भनेको छ उहाँ धर्मी भएर पनि अधर्मीहरूको लागि मर्नुभयो त्यसैले एकातिर क्रुसमा चाहिँ प्रभु येशूलाई चाहिँ दण्ड दिनुभयो भने अर्थात् मेरो दण्ड उहाँले दिनुभयो होइन अब मैले चाहिँ उहाँमाथि विश्वास गरेँ प्रभु येशू ख्रिस्ट मेरो लागि मर्नुभयो भने होइन जब उहाँमाथि म विश्वास गर्दछु के हुन्छ उहाँको धार्मिकता चाहिँ मैले पाउँछु अनि मलाई चाहिँ परमेश्वरले चाहिँ के ठहराउनुहुन्छ धर्मी ठहराउनुहुन्छ दण्ड दिनुको सट्टामा त्यसैले उहाँलाई चाहिँ दण्ड दिनुभयो मलाई चाहिँ धर्मी ठहराउनु भयो मेरो पाप चाहिँ उहाँमाथि हालिदिनु भयो उहाँको धार्मिकता चाहिँ मलाई दिनुभयो उहाँमाथि चाहिँ दण्ड दिनुभयो मलाई चाहिँ धर्मी ठहराउनु भयो सुसमाचार नै यही हो वास्तव सुसमाचार चाहिँ धेरै धेरै नियम गर्नुहोस् क्रिस्चियन भन्ने नियमहरू पालन गर्नुहोस् भन्ने होइन सुसमाचार भनेको चाहिँ परमेश्वरको धार्मिकता एउटा पापीले सित्तैमा येशु ख्रिस्टमा विश्वास गरेर पाउँदछ अनि उसको जीवन यस्तो आमूल परिवर्तन हुन्छ कि उसले अब नयाँ जीवन जिउन थाल्छ उसले चाहिँ नयाँ एउटा धर्म लिएर नयाँ नियमहरू पालन गर्न खोजे है उसको यहाँभित्र साँच्चै नै परमेश्वरले एउटा काम गर्नुभएको छ जसको फलस्वरूप उसको जीवन बदलिन्छ आफ्नो प्रयासले होइन अब त्यो भए पनि हामी हेर्न लागेका छौँ अब रोमी पाँचको नौमा जाउँ त रोमी पाँच अध्याय को नौ पदमा यहाँ लेखेको छ यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन बढ्दा गरी हामी उहाँद्वारा क्रोधबाट बचाइनेछ अब यो पदलाई विचार गर्नुहोस् त यदि ख्रिस्टमा नमर्नु भएको भए उहाँको रगत नबगाएको भए के तपाईँ र म धर्मी ठहरिन सम्भव थियो किन यहाँ भनेको छ उहाँको रगतद्वारा धर्मी ठहरिएको त्यसैले उहाँ मर्नै पर्छ हाम्रो लागि हामीलाई धार्मिकता दिनलाई तर उहाँ मर्नु पनि भयो साँच्चै अनि उहाँ मर्नु भएकोले परमेश्वर हामीतर्फ अब अनुग्रहको व्यवहार गर्न सक्नुहुन्छ र ख्रिस्टै धार्मिकता हामी विश्वास गर्नेको हिसाबमा राखिदिन उहाँ स्वतन्त्र हुनुहुन्छ अबदेखि उसो परमेश्वरले हामीलाई विश्वास गर्नेलाई दोषी देख्नुहुन्न दण्डको आज्ञा मुनि देख्नुहुन्न पापीहरू झै देख्नुहुन्न किनभने हामी अब ख्रिस्टभित्र छौँ त्यसैले अब परमेश्वरले एउटा विश्वासीलाई हेर्दा कसरी हेर्नुहुन्छ विचार गर्नुहोस् परमेश्वर न्यायाधीश हुनुहुन्छ तर एउटा विश्वास गर्ने व्यक्तिलाई हेर्दाखेरि परमेश्वरले के भन्नुहुन्छ तिमी निर्दोष छौ भन्नुहुन्छ पहिला त दोषी छौ है तर ख्रिस्टभित्र भएकोले तिमी निर्दोष छौ भन्नुहुन्छ रोमी आठको एकमा हेर्नुहोस् त त्यहाँ लेखेको छ रोम्यासको एकमा यसकारण अब ख्रिस्ट येशुमा अर्थात् ख्रिस्ट येशुभित्र ख्रिस्ट येशुमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन कुनै दण्डको आज्ञा छैन अनि दोस्रो कुरा त्यो पाँचको सत्र अहिले पनि भनेको थियो यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो पुराना कुराहरू बिति गएका छन् सबै कुरा नयाँ भएका छन् यहोन्ना पाँचमा पनि पल्टाउनुहोस् त यहोन्ना पाँचको चौबिस पदमा पनि ज्यादै सुन्दर पद यहाँ हामी पाउँछौ रोमी पाँचको चौबिसमा पढ्दछु प्रभु येशूले भन्दै हुनुहुन्छ साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ ऊसँग अनन्त जीवन छ र ऊ केमा पर्ने छैन भनेछ न्यायमा पर्ने छैन भनेको ऊ दण्डमा पर्ने छैन उसलाई दोषी देख्नुहुन्न परमेश्वरले ऊ न्यायमा पर्ने छैन दोषीको न्यायमा पर्छ तर परमेश्वरले उसलाई तिमी निर्दोष छ अर्को शब्दमा भन्यो भने म तिमीलाई धर्मी देख्छु कहाँ मेरो पुत्र येशू ख्रिस्टमा ऊ न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको छ अब उहाँको अनुग्रहमा परमेश्वरले एउटा विश्वासीलाई धर्मी ठहराएको हुनाले अब एउटा विश्वासीले कस्तो प्रकारको जीवन जिउनुपर्छ होला? धर्मी त ठहरियो, अब ऊ कसरी जिउने होला? तितस दुई को एघारदेखि चौधमा हामी पढ्नेछौँ। तितस दुईको एघारदेखि चौध, यहाँ लेखेको छ, किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूका देखा परेको छ र हामीलाई यो सिकाउँछ भनेछ अनुग्रहले, अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले र त्यस महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। तितस दुईको चौधमा पढ्दैछु, अब हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई असल असल कामहरूमा जोसिलो भएको एउटा विशेष जातिलाई आफ्नै निम्ति शुद्ध पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिइहाल्नु भयो। अब कोही व्यक्तिले यसो भन्न सक्छ, एउटा नबुझेको व्यक्तिले, अब परमेश्वरले त मलाई यीशु ख्रिस्टमा धर्मी देख्नु हुँदो रहेछ, त्यस भए म जस्तो सुकै जीवन बिताएर पनि हुन्छ, अब मलाई धर्मी बनाइहाल्नु भयो। ठिकै बेचेको छ, बेसी यही भर्खर पढ्यो। परमेश्वर अनुग्रहले मुक्ति मात्र ल्याउँदैन, परमेश्वर अनुग्रहले धर्मी जीवन बिताउनु पनि सिकाउँछ भने दुइटै। दसो कुरा, अर्को व्यक्तिले चाहिँ यसो भन्दा, परमेश्वरले मलाई धर्मी ठहराउनु भएको हुनाले अब म धर्मी जीवन बिताउन चाहन्छु, जीवनभर म ठिक प्रकारले हिँड्न चाहन्छु, ठिक प्रकारले व्यवहार गर्न चाहन्छु, ठिक प्रकारले सोच्न बोल्न चाहन्छु। यो ठिकै छ, यो त एकदम ठिक छ है। म धर्मी ठहरेको हुनाले अब मैले मुक्ति पाउनु अघि जस्तै गरी जीवन जिउन हुन्छ र मुक्ति पाउन अगाडि जस्तो जीवन थियो त्योभन्दा त नयाँ प्रकारले अब जिउनु पर्दछ। अब एउटा शारीरिक मान्छे जसले चाहिँ परमेश्वरको अनुग्रह सुसमाचार मुक्ति बुझेको छैन, उसले चाहिँ के भन्छ? उसले भन्छ, परमेश्वरले अब एउटा विश्वास गर्ने व्यक्तिलाई सबै पाप क्षमा गरिदिने रहेछ, उसलाई ख्रिस्टमा धर्मी ठहराउनु हुने रहेछ भने उसले जसरी जिए पनि फरक पार्दैन, आखिरमा सित्तैमा मुक्ति पाएको हो करे, जसरी जिए पनि हुन्छ भन्छ उसले चाहिँ। तर एउटा मुक्ति साँच्चै नै पाएको व्यक्तिको भनाइ चाहिँ फरक हुन्छ। उसले भन्छ, मेरो खातिर ख्रिस्टले भोग्नु भएको क्रुसको मृत्युलाई म कहिल्यै बिर्सने छैन, मलाई उद्धार गर्नुहुने परमेश्वरलाई खुसी पार्न म सधैँभरि धर्मी जीवन बिताउन चाहन्छु। उसले यसरी भन्दछ। अब हामी पहिलो योहन्ना दुई अध्यायमा पढाउनेछौ। हामीले के हेर्दैछौ भने मुक्ति पाएकै दिनमा क्षणमा एउटा विश्वासीले के पाउँछ? हामीले पहिलो बुदाकी अध्ययन गरे भने मुक्ति पाएकै क्षणमा एउटा व्यक्तिले परमेश्वरको सन्तान हुने अधिकार पाउँछ, त्यो अध्ययन गरे। नम्बर दुईमा हामीले अध्ययन गर्दैछौ, मुक्ति पाएकै क्षणमा एउटा व्यक्तिलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ, उसलाई परमेश्वरले तिमी धर्मी छौ, दोषमुक्त छौ, निर्दोष छौ भनेर घोषणा गर्नुहुन्छ। यसको व्यवहारिक पक्ष के हो भने उसको जीवन बदलिन्छ, खालि उसलाई नामले मात्र धर्मी भने होइन, उसको कामले पनि अब धर्मी देखिन्छ। पहिलो योहन्ना दुईको उन्तिसमा अब यो व्यवहारिक पक्षलाई हामी हेर्दछौ। पहिलो योहन्ना दुईको उन्तिस पदमा लेखेको छ, उहाँ धर्मी हुनुहुन्छ, यीशु ख्रीष्टको बारेमा कुरा गरेको, उहाँ यीशु ख्रीष्ट धर्मी हुनुहुन्छ भनी तिमीहरू जान्दछौ भने हरेक जसले धार्मिकताको काम गर्दछ ऊ पनि उहाँबाट जन्मेको हो भने तिमीहरू जान। त्यसैले हरेक जसले धार्मिकताको काम गर्दछ भनेछ, धार्मिकताको उसको जीवनमा चाहिँ उसको कामहरू व्यवहारहरू चालचलनहरू चाहिँ धार्मिकताको काम हुन्छ, असल कामहरू, ठिक कामहरू, सिधा कामहरू, परमेश्वरलाई मनपर्ने कामहरू, धार्मिकताको काम जब हुँदछ हामीले के जान्दछौँ, ए यो मान्छे चाहिँ परमेश्वरबाट जन्मेको मान्छे रहेछ, ऊ परमेश्वरको सन्तान रहेछ भनेर हामीलाई प्रमाण दिन्छ। त्यसैले साँच्चै नै नयाँ जन्म पाएको, मुक्ति पाएको, नयाँ जन्म पाएको व्यक्तिले कस्तो जीवन बिताउँछ, धार्मिकताको जीवन कि अधर्मको जीवन? यही पहिलो योहन्ना दुईको उन्तिसले भन्छ, धार्मिकताको जीवन बिताउँदछ। अब पहिलो योहन्ना तीनको सातमा पनि हेर्नुहोस्, पहिलो योहन्ना तीनको सातमा, हे साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो, जसरी उहाँ पनि भनेको यीशु पनि धर्मी हुनुहुन्छ। त्यसैले जसले धार्मिकताको काम गर्दछ ऊ चाहिँ धर्मी हो भनेको मतलब साँच्चै नै यो मान्छे धर्मी ठहरिएको व्यक्ति हो, अर्थात् यो साँच्चै नै मुक्ति पाएको व्यक्ति हो भन्ने छ। जसरी येशु ख्रीष्ट पनि धर्मी हुनुहुन्छ भनेको विश्वासी जनलाई परमेश्वरले आफ्नो पुत्र येशु ख्रीष्टलाई जत्तिकै धर्मी देख्नुहुन्छ यो परमेश्वरले पनि सिकाउँछ अब धार्मिकताको काम नगर्ने व्यक्ति अधर्ममा हिँड्ने व्यक्ति के परमेश्वरको जन हुन सक्छ त अब दस पदमा जहाँबाट सुरु गरेको थियो त्यहाँ पुग्दैछौँ है पहिले यो हुन तिनको दस परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन् हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यसैले धार्मिकताको काम नगर्ने व्यक्ति परमेश्वरको निज सन्तान परमेश्वरको व्यक्ति होइन अब हामीले विभिन्न पदहरू हेर्यौँ है यहाँ पहिले यो हुँदैन अब तपाईँलाई सोध्न चाहन्छु तपाईँले विचार गर्नुहोस् जन्म दिन अगाडि आफ्नो मनमा अथवा होइन यी पदहरू अनुसार कुनै एउटा व्यक्तिलाई यसो हेरेर उसको जीवन यसो हेरेर कोही व्यक्ति छ भनौँ न कुनै व्यक्ति साँच्चै नै धर्मी ठहरिएको छ कि छैन भनेर हामीले जान्न सक्छौँ त्यही एउटा व्यक्तिलाई अवलोकन गरेर अध्ययन गरेर भन त्यो व्यक्ति परमेश्वर साँच्चै नै धर्मी ठहरिएको हो कि होइन मुक्ति पाएको हो कि होइन पत्ता लाग्न सक्छौँ अब यहाँ विभिन्न भनाइहरू छ मान्छेहरूको अब कुन गाइसकेको होला कोही कोही भन्छ ए यो त जान्नै सकिँदैन को धर्मी ठहरिएको छन् को धर्मी ठहरिएको छैन यो त केवल परमेश्वरले मात्र जान्नुहुन्छ अब कुनै व्यक्तिले मुक्ति पाएको छ कि छैन भने हामीले न्याय गर्ने प्रयास गर्नुहुन्न भन्छन् कोही कोही अब यो ठिक हो कि ठिक हो विचार गर्नुहोस् कस्तो लाग्छ यो जान्नु नसकिने कुरा हो त कसैले मुक्ति पाएछ कि छैन भनेर यो चाहिँ हामीले न्याय गर्ने प्रयासै गर्न नहुने कुरा हो त कि हामीले छुट्याउन सक्छौँ अहिले पढेको पदहरू छ सक्छौँ होला कि सक्दैन भने सकिन्छ अहिले भर्खर पढ्यो उसको कामबाट जान्न सकिन्छ भने धार्मिकताको काम गर्ने व्यक्ति चाहिँ परमेश्वरबाट जन्मेको भने भनेपछि उसको व्यवहारबाट भनेर उसले एकछिनलाई होइन एकछिन त उसले नकल पनि गर्न सक्छ जस्तो कि यहुदा इस्करियोती लगभग साढे तीन वर्ष पनि नकल गरेर बस्यो चेलाहरूले थाहै पाएन यो त अविश्वासी हो भनेर र परमेश्वरले अगाडिबाट थाहा थियो त्यसैले तर जीवनबाट उसको कामहरूबाट भन्न सकिन्छ ऊ चाहिँ परमेश्वरको सन्तान हो कि केही समय लाग्ला कहिले काहीँ तर पत्ता लगाउन सकिन्छ अब फेरि अर्को एउटा खाउँदो भनाइ पनि छ यस्तो अब कुनै व्यक्तिले मैले मुक्ति पाएको छु म क्रिस्चियन हुँ भनेर बताउँछु भने मुखले भन्छ भने उसले सत्य नै बताएको हुनुपर्छ हो त उसले मुखले बताउँदैमा त्यो सत्य नै हुनुपर्छ भन्ने छ त पहिलो भन्दा दुई अध्यायमा हेर्नुहोस् त चार पदमा बाइबलले के भन्छ पहिलो भन्दा दुईको चारमा त यस्तो ल्याएको छ जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुठ हो र त्यसमा सत्य छैन क्रिस्चियन हुन्छ भन्छ तर प्रभुको आज्ञा पालन गर्दैन भने त्यो क्रिस्चियन होइन त्यो झुटो हो भन्छ त्यसैले मुखले बताउँदैमा ए हुनैपर्छ भनेर चाहिँ हामी भन्न मिल्दैन भनेर बाइबलमा त नौ पदमा पनि हेर्नुहोस् न पहिलो यो न दुईको नौमा जसले म ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ त्यो अहिलेसम्म पनि अन्धकारमै छ स्पष्ट स्पष्ट भने चाहिँ जसले चाहिँ म पनि विश्वासी हो म ज्योतिमा हुन्छु भनेको त क्रिस्चियन हो भन्दैछ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ भनेको भाइलाई भनेको आफ्नो क्रिस्चियन भाइलाई भनेको एउटा विश्वासी दाजुभाइ दिदीबहिनीलाई चाहिँ उसले घृणा गर्छ उसको प्रेम बदलिएको छैन संसारलाई नै बढी प्रेम गर्छ भाइलाई चाहिँ घृणा गर्छ भने त्यो अहिलेसम्म पनि अन्धकारमै छ उसले मुक्ति पाएको छैन भनेको है त्यसैले मुखले बताउँदैमा त्यो हो भन्न हामीले हुँदैन रहेछ अब अर्को भनाइ छ यो चाहिँ ठिक हो कि होइन कुनै व्यक्तिले धर्मी जीवन बिताउँछ र दिन प्रतिदिन परमेश्वरको वचन पालन गर्ने प्रयास गर्छ वचनमा हेर्छ भने ऊ एउटा धर्मी ठहरिएको व्यक्ति हो भने प्राय निश्चित गर्न सकिन्छ ठिक हो कि ठिक होइन एउटा व्यक्ति चाहिँ उसलाई जीवन आज पनि भोलि पनि एक वर्षपछि पनि ऊ चाहिँ परमेश्वरको वचनमा हेरिरहने प्रयास गर्छ धर्मी जीवन बिताउँछ उसको जीवन बदलिएको छ भने यो चाहिँ सायद विश्वासी नै जस्तो छ भन्न मिल्दैन है यो व्यक्तिले त धार्मिक काम गरिरहेछ यो व्यक्ति त विश्वासी हो भन्न सक्छ हामी प्राय निश्चित गर्न सकिन्छ किनभने प्राय भनेको नै यहुदा इस्करियोतीले त साढे तीन वर्षमा छलेछ है त्यो बेलामा त फेरि के थियो भने चेलाहरू पनि धेरै कुराहरूमा अनुविज्ञ थिए पवित्र आत्मा पाएका थिएन कैयौँ कुराहरूमा उनीहरू चाहिँ अज्ञानमै भएकोले पनि उनीहरूले छुट्याउन सक्दैन तर पेन्टेकोस्टको दिनपछि पवित्र आत्मा आउनुभएपछि चाहिँ उनीहरूले धेरै परमेश्वरबाट छुट्याउन सक्ने ज्ञानहरू दानहरू इत्यादि पाए अब फेरि हामी एकचोटि यो पहिलो दुईको उन्तिसलाई फेरि हेरौँ यही पदहरूलाई घरिघरि हेर्दै हामी विभिन्न कुरा सिक्दैछौँ यहाँ पहिले भन्दा दुई कुरा त्यसमा लेखा छ, उहाँ भनेको यीशु ख्रीष्ट धर्मी हुनुहुन्छ भने तिमीहरू जान्दछौ भने हरेक जसले धार्मिकताको काम गर्दछ ऊ पनि उहाँबाट जन्मेको हो भने तिमीहरू जान। त्यसै गरी पहिले भन्दा तिनको साथमा हे साना नानीहरू कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो जसरी उहाँ पनि धर्मी हुनुहुन्छ। तर दश पदमा फेरि हेरौँ, परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्, हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन। अब आफूलाई प्रश्न सोध्नुहोस् तपाईँले, के तपाईँ होइन आफूलाई सोध्दै हुनुहुन्छ, म आफूलाई सोध्दै के म एउटा धर्मी जीवन बिताउन चाहने व्यक्ति हुँ, ईश्वरको राज्य पहिला खोजी गरेर उहाँको धार्मिकता भनेर है पहिला खोजी गरेर के म धर्मी जीवन बिताउन चाहने व्यक्ति हुँ, के म परमेश्वर वचनलाई पालन गर्न चाहन्छु। यो प्रश्न सोद्धाखेरि आफूलाई खै कान्न जस्तो छ भन्ने तपाईँले महसुस गर्नुहुन्छ भने सम्भवतः तपाईँले मुक्ति पाउनु भएको छ, हुन त तपाईँले बक्तिसमा लिनुभयो होला, यो चर्चको सदस्य हुनुहुन्छ होला, रोज लिनुहुन्छ होला, चर्च आउनुहुन्छ होला, कहिलेकाहीँ बाइबल पढ्नुहुन्छ होला, तर तपाईँलाई परमेश्वरको वचनहरू आज्ञा पालन गर्न र धर्मी जीवन बिताउनको लागि भित्र हृदयदेखि इच्छा नै छैन भने सम्भवतः मुक्ति पाउनु भएको छैन। त्यसैले धोकामा नपर्नुहोस्, धर्मी मानिस उसको धार्मिक जीवन धार्मिक जीवनबाट नै चिनिन्छ, बाइबलको शिक्षा यही नै। अब रोमी छ अध्यायमा हामी पल्टाउँछ है, रोमी छ अध्याय त्यहाँ 13 पदमा हामी हेर्न लागेको छ, यहाँ विश्वासीहरूलाई उनीहरूका शरीरका अङ्गहरूको विषयमा उनीहरूलाई शिक्षा दिएको छ, अनि उनीहरूलाई उनीहरूको शरीरको अङ्गहरूलाई हतियारहरूको रूपमा परमेश्वरलाई सुम्पना आज्ञा दिएको छ। परमेश्वरलाई कस्तो हतियारहरू चाहिएको छ, अधर्मको हतियार कि धार्मिकताको हतियार, परमेश्वरलाई त धार्मिकताको हतियार चाहिएको छ, त्यसैले हाम्रो शरीरका अङ्गहरू चाहिँ धार्मिकताको हतियारहरूको रूपमा परमेश्वरलाई सुम्प भनेको हामी पढ्नेछौँ। रोमी 6:13 बाह्र पनि पढ, यसकारण पापलाई तिमीहरूको मर्ने शरीरमा राज्य गर्न नदेऊ, नत्र तिमीहरूले त्यसका कुकामनाहरूमा त्यसको आज्ञा पालन गर्नुपर्छ, न त आफ्ना अङ्गहरूलाई नै अधर्मका हतियारहरूका रूपमा पापको बसमा सुन्प, तर मरेकाहरूबाट जिउँदा भए झैं गरी तिमीहरूले आफूलाई परमेश्वरको बसमा सुन्प, र तिमीहरूका अङ्गहरूलाई शरीरको अङ्गहरू हात खुट्टा हाम्रो ज्ञानेन्द्रहरूलाई चाहिँ धार्मिकताका हतियारहरूका रूपमा परमेश्वरको बसमा सुन्प। धार्मिकताको हतियार हुन्छ, धर्मी शरीरहरू हामी हो भने हाम्रो शरीर चाहिँ परमेश्वरको धार्मिकताको काम गर्दा उहाँको आत्मिक लडाईँमा प्रयोग हुने धार्मिक हतियार हुन् भनेको छ, अनि हामीले सुम्पनुपर्छ भनेको छ। त्यसो हो भने हाम्रो हातको एकछिन विचार गरौँ न, यो हात हेर्ने हात दाहिने हात यो हात कसरी प्रयोग गर्छ होइन, त्यसको विषयमा हामी होसियार हुनुपर्छ पर्छ होइन, यीशुले भन्दैमा ध्यान त दिनु भएन नि, पहिला त गर्थ्यौँ हामीले, अब यो चाहिँ पापको लागि प्रयोग गर्नु भएन हामीले है, भन यो दुईटा औलालाई चाहिँ च्याप्प के समात्न सकिन्छ, यहाँ ट्याक्कको पर्ने चिज पनि समात्न सकिन्छ होइन, धार्मिक प्रयोग भएन हाम्रो हातको जब चुरोटलाई हामीले समात्छौँ भएन, हातमा चुरोट लिनु धार्मिकताको कार्य होइन है, हाम्रो जिब्रो यो पनि अङ्ग कसरी प्रयोग गर्छ त्यो पनि हामी होसियार हुनुपर्छ पर्छ है, यो अङ्ग चाहिँ अब परमेश्वरको धार्मिकताको हतियारको रूपमा यो जिब्रो प्रयोग हुनुपर्छ। त्यसैले रोग यदि 4:29 भने हाम्रो मुखबाट कहिले कुर्दछन् ननिस्कोस् भनेछ, अनि यसले चाहिँ अरूलाई अनुग्रह प्रदान गर्ने असल कुराहरू यसले बोलोस् भन्छ। अब आँखाको विचार गरौँ, हाम्रो आँखाले कस्ता कुराहरू हेर्दछन्, यसमा के होसियार हुनुपर्छ, खराब पुस्तकहरू हुन्छन् संसारमा, खराब पत्र पत्रिकाहरू हुन्छन्, अश्लील पत्र पत्रिकाहरू, अनि दृश्य साधनहरू हुन्छन्, टेलिभिजन फिल्महरूमा पनि सांसारिक हाम्रो धार्मिक स्वभाव परमेश्वरको जनहरूलाई नसुहाउने उनीहरूले मनन गर्न उनीहरूले विचार गर्न नसुहाउने कुराहरू त्यहाँ देखाइरहेको हुन्छ, किन थाहा पर्छ नि त कुनै चिज देखेपछि ठ्याउन थाहा पर्छ कि देख्न छ, कहिले काहीँ हामीले नचाहँदाखेरि पनि कुराहरू देख्न पुग्छ बिर्सन गाह्रो हुन्छ, त्यस्तै कानहरू पनि सुन्न पुग्छ बिर्सन गाह्रो हुन्छ, त्यसैले त हाम्रो सानो नानीहरूलाई सिकाउँछ नि खबरदार सानो आँखा के हेर्छ, अनि हामी ठुलाहरू नि खबरदार ठुला आँखाहरू के हेर्छ भन्नुपर्ने होला होइन, त्यस्तै गरी हाम्रो कानहरू सब हाम्रो शरीरको अङ्गहरू भन् होइन, रोमी 6 होइन 16:18 पदसम्म पनि पढाउन, रोमी 6:16-18 के तिमीहरूलाई थाहा छैन जसको वशमा आज्ञा पालन गर्नका निम्ति तिमीहरूले आफूलाई दास झै सुम्पिदिन्छौ, तिमीहरू उसैका दास छौ जसको आज्ञा पालन तिमीहरू गर्दछौ, कि त मृत्युका निम्ति पापका दास, कि त धार्मिकताका निम्ति आज्ञा पालनका दास, तर परमेश्वरलाई धन्यवाद होस् तिमीहरू पापका दास थियौ तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यस रूपलाई पालन गरेका छौ जसको जिम्मामा तिमीहरू सुम्पिएका छौ। अठार पद, तब पापबाट छुटकारा पाएर तिमीहरू धार्मिकताका दास भएका छौ। हेर्नुहोस् यो धार्मिकता भन्ने कुरा हेरिरहेछौ अलिक करियर सित्तैमा धर्मी ठहरियो, सित्तैमा धर्मी ठहरिएपछि अब धार्मिकताको कामहरू गर्नुपर्छ भनेछ, धर्मी जीवन बिताउनुपर्छ भनेछ, हाम्रो शरीरहरू चाहिँ धार्मिकताको हतियारको रूपमा परमेश्वरलाई सुम्प भनेछ, अनि हामी चाहिँ त्यतिमा धार्मिकताको दास पनि हो। दास भनेको त मालिकले भनेको मान्ने, अनि धार्मिकताले जुन बाटोमा हेर भन्छ हामी त्यो बाटोमा हिँड्ने, धार्मिकताले उठ्यो भन्दा उठ्ने, धार्मिकताले बसो भन्दा बस्ने भने जस्तो, धार्मिकताले हेर भन्दा हेर्ने, धार्मिकताले हेर्नुहुन्न भन्दाखेरि नहेर्ने, धार्मिकताको दास हुनुपर्छ भनेको छ। विगतमा हामी के को दास थियौँ त, रोमी 6:17 लेखेछ तिमीहरू पापका दास थियो, हाम्रो पुरानो मालिक चाहिँ पाप थियो, पापको स्वभाव, तर हामी परमेश्वरको वचन जब हामी पालन गर्दछौ हामी के को दास हुन्छौ, 18 पदमा चाहिँ भनेछ धार्मिकताको दास हुन्छ। त्यसैले दाजुभाइ दिदी भने तपाईँ कुन रोज्नुहुन्छ, पापको दास बन्न रोज्नुहुन्छ कि धार्मिकताको दास बन्न रोज्नुहुन्छ? दिन हो हाम्रो अगाडि त्यो रोजाइ छ। अब यसरी पहिलो तिमोथी 6 अध्यायमा हामी पढौँ, पहिलो तिमोथी 6 अध्यायको 11 पदमा पाउलले जवान पास्टर तिमोथीलाई यहाँ आज्ञा दिन्छ, पहिलो तिमोथी 6:11मा, तर हे परमेश्वरका जन तिमी यी कुराहरूबाट भाग, पापको कुराहरूबाट, धर्मको कुराहरूबाट भाग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, धीरज, नम्रता पछि लाग भनेछ। अनि यस्तै कुरा दोस्रो तिमोथी 2:22 पनि उनले यही तिमोथी पास्टरलाई चाहिँ भन्छन्, दोस्रो तिमोथी 2:22, अनि जवानीका अभिलाषाहरूदेखि हार, तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। यो दुईटै सूचीमा एउटा कुराबाट भाग, अर्को कुराको पछि लाग, अनि जब पछि लाग भन्छ सबभन्दा पहिलो चाहिँ सूचीमा जहिले पनि धार्मिकता लेखेको छ यो दुईटै पदमा। अब यो पछि लाग भनेर हाम्रो नेपाली भाषामा अनुवाद गरिएको यो जुन ग्रिक शब्द हो त्यसको अक्षरश अर्थ चाहिँ के भने दगुर गए पछ्याउनु। कहिले त्यसो गर्नु परेछ जवान भाइहरू, साथी त्यहाँ पुगिसकेर दगुर गए दगुरले पछ्याउनु परेछ, कहिले प्यास गरी होइन, हुनसक्छ कुनै जरुरी सूचना दिनु पर्यो है, भनौँ एउटा सिकारीले आफ्नो सिकारलाई पछ्याएर जस्तै क्या खेद्दै कुनै कुरालाई पछ्याउनु अथवा पुरस्कार पाउनको लागि दगुरे जस्तै। मलाई यहाँ स्कुलमा पढ्दाखेरि कहिले हाम्रो खेलकुद कार्यक्रम हुँदाखेरि चाहिँ दौडिनु पर्थ्यो है, अनि त्यो पुरस्कार पाउनको लागि चाहिँ दौडिन्थ्यो है, त्यसरी है दिनु ज्यान दिएर है, अनि यो एउटा खेलाडी चाहिँ दगुर्नु, अनि यो पछि लाग भन्ने शब्द चाहिँ ग्रिक भाषामा त्यही शब्द फिलिपिनको 14 हामी पल्टाउने छैनौँ, तर त्यहाँ पनि भइरहेको छ पावलले भन्छ म चाहिँ पछिल्लोतिरको कुराहरू बिर्सेर म अघिल्लोतिर कुराहरूतिर लम्बन छु, ख्रिस्त यीशुमा भएको परमेश्वरको उच्च बोलाएको निशानातिर म चाहिँ दगुर्दैछु भन्छ, त्यही शब्द पछि लाग। अब यहाँ चाहिँ पावलले तिमोथीलाई के को पछि लाग, केलाई पछ्याउ भनेछ भने धार्मिकताको पछि लाग, ईश्वरको राज्य पहिला खोजी गर, ईश्वरको राज्य र उहाँको धार्मिकता पहिला यसको पछि लाग भनेछ। अनि पहिलो पत्र 2:24 यहाँ के लेखेको छ भने हामी यसरी धार्मिकताको पछि लाग्न सकौँ, धार्मिकताको निम्ति जिउन सकौँ भनेर नै प्रभु येशु मर्नु भएको, खालि हामीले मुक्ति पाएर अनि जस्तो सुकै तरिकाले जिएर अनि सत्य स्वर्ग पुगोस् भनेर, हाम्रो जीवन बदलियोस् भनेर, हाम्रो हृदय नयाँ होस् भनेर, खालि स्वर्गमा जाने एउटा टिकट दिन लगाएन, मुक्ति पाउनु भनेको स्वर्गको टिकट होइन, मुक्ति पाउनु भनेको एउटा बदलिएको जीवन हो प्रियर। पहिलो यो पत्रुस 2:24, पहिलो पत्रुस 2:24 के लेखेछ, हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्छौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नु भयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। यसरी परमेश्वरको इच्छा यस्तो छ, क्रुसमा ख्रिस्टले हाम्रो निम्ति जे गरिदिनु भयो सो जानेर हामी विश्वासीहरूले उहाँको क्रुसको दुःखहरू, कुर्राको चोटहरू को कारणले, मृत्युले, त्यसलाई हेर्दै हामीले के भन्नुपर्छ, अब मेरो जीवन कसरी बिताउनु पर्छ, मेरो जीवन चाहिँ धार्मिकताको निम्ति जिउने जीवन हुनु पर्दछ। दोस्रो तिमोथीमा पढ्नु छ, अब यस्तो धर्मी जीवन जिउनलाई हामी कहाँबाट सिक्ने त, दोस्रो तिमोथी 3:16 धार्मिकताको पछि लाग भनेछ, तर म कसरी लाग्ने म त खै जान्दै जानिनँ, मेरो जीवनमा अनेको आने बानीहरू छ, उहिलेदेखिको मेरो अनेको के बानीहरू छ, कसरी मेरो जीवनमा चाहिँ यो इच्छा पूरा हुन्छ त, मुक्ति त पाएँ इच्छा पनि छ। परमेश्वरले अब भन्नुहुन्छ
तिमीले तिमीहरूलाई धार्मिक जीवन जिउनलाई तिमीहरूलाई तालिम दिन चाहन्छु अनि यो तालिम दिने एउटा किताबै तिमीहरूलाई दिइहाल्छु भनेर हामीलाई धार्मिकताको तालिम दिने पुस्तक चाहिँ बाइबल हो दोस्रो तिमीथी तिमीको सोह्रमा लेखेको छ सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिएको हो अनि शिक्षाको निम्ति भूल दोष देखाउनका निम्ति सुधारका निम्ति अनि के भनेको छ धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ यो त्यतिकै हुने होइन हामीलाई सिकाइनु पर्छ शिक्षा चाहिन्छ हामीलाई तालिम चाहिन्छ है एउटा भर्ती हुने व्यक्ति त्यत्तिकै ऊ चाहिँ लडाइँ गर्न सक्दैन अनेकौ उसलाई तालिम चाहिन्छ जुन तालिम गर्दाखेरि उसले चाहिँ निकै कुराहरू सहनुपर्छ है उसले हजुरलाई सुधार्नु पर्ने हुन्छ उसको उसलाई हत्काउनु पर्ने हुन्छ होला उसको भूल दोष देखाउनु पर्ने हुन्छ उसले होइन यसरी दौडिनुपर्छ तिमी यसरी उठ्नुपर्छ यति तिमीहरूले चाहिँ यसरी कष्ट गर्नुपर्छ भनेर अनि उसलाई अनेकौं तालिम दिएर गरे जस्तै त्यस्तै गरी धार्मिक जीवन जिउनको लागि हामीलाई तालिम चाहिन्छ अब यो तालिम यो शिक्षा कहाँ पाउँछ यही पुस्तक बाइबलमा भनेको छ पवित्र शास्त्रले हामीलाई धर्मी जीवन बिताउन शिक्षा र अर्पिएर दिन्छ अब धर्मी जीवन बिताउने क्रममा जब हामी यो नयाँ जीवन धर्मी जीवनमा हिँड्न थाल्छौँ अरूहरू अर्थात् संसारका मानिसहरू धर्मी जीवन नजिउने मान्छेहरूले कस्तो हामी प्रति व्यवहार देखाउँछ यसरी मत्ती पाँच अध्यायमा पल्टाउनुहोस् जब एउटा व्यक्तिले मुक्ति पाएर त्यो धार्मिकताको कामहरू गर्न थाल्छ धर्मी जीवन बिताउन थाल्छ तब उसलाई कस्तो खालको व्यवहार गर्छन् अरूहरू मत्ती पाँचको दसदेखि बाह्रमा प्रभु यीशुले अगाडि नै बताउनु भएको छ मत्ती पाँचको दस धार्मिकताका निम्ति सताउनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो तिमीहरू धन्य हौ जब मानिसहरूले मेरो कारणले तिमीहरूलाई निन्दा गर्नेछन् सताउनेछन् र झुट बोली बोली तिमीहरूका विरोधमा हर प्रकारको खराब कुरा गर्नेछन् रमाओ र अत्यन्तै खुसी हो किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ किनभने यसरी नै तिमीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए धर्मी जीवन जिउन सजिलो छ त्यसमा भक्ति साथ जिउन चाहने सबैलाई सतावट हुन्छ भनेछ अनि त्यसरी पहिलो पत्रोस् तिनको चौधमा पनि हामीले पढ्यौँ भने यो सत्यतालाई फेरि यहाँ लेखेको पहिलो पत्रोस् अनि तिन अध्यायको चौधमा म पढ्नेछु तर धार्मिकताका निम्ति तिमीहरूले दुःख भोग्नु पर्यो भने पनि तिमीहरू धन्य हो तर तिमीहरूका धम्की सघन र नता विचलित हो त्यसैले अनेकौं सतावट निन्दा विरोधहरू आइपर्नेछन् दुःख भोग्नु पर्नेछ अनि धम्कीहरू सहनु पर्नेछ जब हामीले चाहिँ ठिक काम गर्न खोज्छ संसार जस्तै जिउन खोज्दाखेरि त के पनि हुँदैन हामी संसारको मित्र हुन पुग्छौँ तर परमेश्वरको चाहिँ शत्रु हुन पुग्छौँ अब प्रभु यीशु ख्रीष्ट उहाँ त सिद्ध धर्मी व्यक्ति हुनुहुन्थ्यो यो हुन पन्ध्र अध्यायमा हेरौँ त अनि प्रभु यीशु ख्रीष्ट संसारमा हुनुहुँदा उहाँलाई कस्तो व्यवहार गरेको यहुन्ना पन्ध्रको अठारमा प्रभु यीशुले भन्नुभयो संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्यो भने तिमीहरू जान्दछ भन्नुहुन्छ संसारले मलाई घृणा गरेको त्यसैले हामी ख्रिस्टका हौ भने त्यो संसारले हामीलाई पनि उहाँलाई जस्तै व्यवहार गर्छ होला त ख्रिस्टका हौ भने र ख्रिस्टकै बाटोमा हामी हिँडिरहेछौँ भने त संसारले हामीलाई उस्तै व्यवहार गर्छ संसार त बन्द छैन अनि यहुन्ना पन्ध्रको उन्नाइसदेखि एक्काइसमा पनि पढ्नेछौ तिमीहरू यस संसारका हुँदाहुँदा संसारले आफ्नालाई माया गर्नेथ्यो तर तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई संसारबाट चुने यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ दास आफ्नो मालिक भन्दा ठूलो हुँदैन भने मैले तिमीहरूलाई भनेको वचन याद गर तिमीहरूले मलाई सताएका छन् भने तिमीहरूले तिमीहरूलाई पनि सताउनेछन् तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिमीहरूले तिमीहरूको वचन पनि पालन गर्नेछन् तर यी सबै कुराहरू तिमीहरूले मेरो नामको कारणले तिमीहरूलाई गर्नेछन् किनभने तिमीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैन त्यसैले विश्वास नगर्ने संसारले हामीलाई प्रेम गर्दैन यसमा चाहिँ हामी अचम्म मान्नु पर्दैन कैनले हाबिललाई मार्यो फरिसीहरूले प्रभु येशूलाई मार्न चाहे अनि पछि त मारे पनि उहाँलाई क्रुसमा अनि अब विश्वासीहरू जब धर्मी जीवन जिउँछन् उनीहरूलाई चाहिँ संसारले किन हामीलाई माया गरेन होला भनेर अचम्म मार्नु मान्नु चाहिँ लुकुटा हो वास्तव उसले यो नबुझ्नु है त्यसैले अब हाम्रो अध्ययनको यो खण्डको अन्तमा चाहिँ के बुझ्नुभयो तपाईँले धर्मी ठरिनु भनेको थियो सरकारी भन्यो भने धर्मी ठरिनु भनेको एउटा अधर्मी पापीलाई उसले ख्रिस्टमा विश्वास गरेको कारण परमेश्वरलाई निर्दोष भनेर घोषणा गर्न निर्दोष भनेर परमेश्वरले नै घोषणा गरे उसको आफै ऊ आफैमा धर्मी भएकोलाई नै तर प्रभु यीशुको धार्मिकता उसलाई दिएको अनि यो चाहिँ परमेश्वरले गर्ने काम हो। अनि यसको व्यवहारिक पक्ष पनि हेर, धर्मी ठगेका छ भने हाम्रो जीवन पनि धर्मी धार्मिकताको कामले भरिएको हुनुपर्छ। अनि सासु विश्वासीको जीवन